رانی صاحب فارمر انٹیریئر سیکرٹری، فیڈرل انٹیریئر سیکرٹری ہیں، پروفیسر توصیف احمد صاحب کراچی بیس پولیٹیکل انالسٹ ہیں، اور بریگیڈیئر محمود شاہ صاحب ہمارے ساتھ ہوں گے، فارمر سیکیورٹی چیف فاڈا، ممتاز دفاعی تجزیہ کار ہیں۔ ہمیں جو بلوچستان سے اطلاعات ملی، ہمارے کورسپونڈنٹ نے ہمیں بتایا، وہ میں آپ کے ساتھ ایک بار پھر شیئر کرتا چلوں کہ شعبہ تعلقات عامہ پاکستان کی فوج کا آئی ایس پی آر، اس کی جانب سے ایک پریس ریلیز جاری کی گئی ہے جس میں بتایا گیا ہے کہ دہشت گرد 6 ستمبر کو پاکستان کے یوم دفاع کے موقع پہ بڑی کارروائی کرنا چاہتے تھے، اور فوج کے بیان کے مطابق ایک دہشت گرد کو گرفتار کر کے اس سے 6 کلوگرام وزنی تیار بم اور مارٹر گولے بھی برآمد کر لیے گئے ہیں۔ بیان میں کہا گیا ہے کہ ایک دوسرا بم جو نصب کیا جا چکا تھا، اسی گرفتار شخص کی معلومات کی بنیاد پہ اس کو ناکارہ بنایا گیا ہے اور اس کو برآمد کر لیا گیا ہے۔ بیان میں کہا گیا ہے کہ مشتبہ دہشت گرد نے تسلیم بھی کیا ہے کہ وہ اس سے قبل بھی کوئٹہ میں 2 مواقع پر دیسی ساخت کے بم نصب کر چکا ہے جن میں دھماکوں سے کئی افراد ہلاک ہوئے۔ ہمیں بتایا گیا ہے کہ جناب تسلیم نورانی صاحب ہمارے ساتھ ہیں، فارمر فیڈرل سیکرٹری، اگرچہ ان کی سیاسی وابستگی بھی ہے، پاکستان تحریک انصاف کے ساتھ ایک اہم عہدے پہ موجود ہیں، لیکن ہم اپنے اس پروگرام میں ان کی جو ایکسپرٹیز ہیں اس ریفرنس میں ان کو انگیج کر رہی ہیں، ان کو زحمت دے رہے ہیں۔ نورانی صاحب بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا ہے۔ ہمارا یہ جو فوکس ہے، یہ جو اگر آپ تمہید سن سکیں، خاص طور پہ صوبہ بلوچستان میں بتایا جا رہا ہے کہ ایک بہت بڑا دہشت گردی کا منصوبہ تھا، انٹیلیجنس کی بنیاد پہ اس کو ناکام بنایا گیا، کے پی کے میں بھی اسی طرح کی ایکٹیویٹی ہوئی ہیں، اور پچھلے کچھ عرصے میں خاص طور پہ ہم دیکھتے ہیں کہ انٹیلیجنس جو ہے وہ بہتر ہوئی ہے۔ اسی ریفرنس میں ہمارا فوکس یہ ہے کہ دہشت گردی یا عسکریت پسندی، اس سے نمٹنے کے لیے یہ کتنا مؤثر، کتنا اہم ٹول ہے، اور پاکستان کے اندر اس وقت یہ کتنا استعمال ہو رہا ہے، کتنے بہتر انداز میں جو یہ کمپوننٹ ہے اس کا استعمال ہو رہا ہے۔
دیکھیے، یہ جو آپ نے کہا نا کہ یعنی اس وقت جو تاثر ہے کہ بھائی انٹیلیجنس جو ہے اس کی پرفارمنس بہتر ہے، تو اس کی ایک وجہ یہ ہے کہ یہ جو ٹوٹل پالیسی ہوتی ہے کسی گورنمنٹ کی جی، اور اس کی پرائرٹیز جو ہوتی ہے، وہ جب تک پرائیورٹیز جو ہیں وہ فوکس میں نہ ہو اور ساروں کو پتہ نہ ہو کہ کیا پرائیورٹیز ہیں، تو اس کا رزلٹ نہیں نکلتا۔ اس کیس میں جب سے ضرب عرض اور اس جو نیشنل ایکشن پلان اور اس پہ پرائیورٹیز دی گئی ہیں اور کاروائی شروع ہوئی ہے، اور اس میں فوج جو ہے اور گورنمنٹ بھی کسی حد تک وہ ایک قسم کا انہوں نے کیا ہے کہ بھئی ہم نے رسک لینا ہے، مگر جو چیز خراب ہے اس کو خراب کہنا ہے۔ جیسے میں سمجھتا ہوں کہ ملک اسحاق کا جو ہے پنجاب گورنمنٹ نے ہمت کی بڑے عرصے کے بعد، تو یہ اس قسم کے جو ہے دہشت گرد ان کو انہوں نے کنفرنٹ کیا، اس طرح فوج تو کر ہی رہی ہے، تو اس کی وجہ سے یہ جو انٹیلیجنس شیئرنگ ہے، انٹیلیجنس کی جو اس کا افیکٹ ہے وہ بہتر ہوا ہے، اور کیونکہ جو مولز ہیں، جو ان کے جو انفارمرز ہیں، ان میں بھی میں سمجھتا ہوں کہ اتنی زیادہ ایفیشنسی بڑھی ہے اور دیئرفور جو پرفارمنس ہے ساری فورس کا یا ساری اسٹریٹجی کا، وہ بنتا ہے جب آپ کی ڈٹرمنیشن اور آپ کا فوکس جو ہے اور آپ کی پرائیورٹیز درست ہوں، جو اس وقت دہشت گردی کو فائٹ کرنے کے لیے میں سمجھتا ہوں کہ پچھلے 10 سال سے جو ہے سب سے بہترین ہے اس وقت، اور اللہ کرے کسی طرح رہے۔
یہ بتائیے گا کہ پبلک پارٹیسپیشن، ظاہر انٹیلیجنس شیئرنگ میں ان کا بھی بہت بڑا کردار ہے، ان کا عوام کا، عام آدمی کا بہت بڑا کنٹریبیوشن ہے جہاں سے انفارمیشن آتی ہے، ان کا سرکاری اداروں پہ، ریاست کے اداروں پہ اعتماد کتنا ضروری ہے؟
دیکھیے، آپ انٹیلیجنس کی بات کرتے ہیں، اور اگر کسی اعتماد نہ ہو کہ میں شیئر جب کروں گا تو اس سے مجھے کوئی خود نقصان ہوگا اور عمل نہیں ہوگا، تو ظاہر لوگ نہیں شیئر کرتے۔ جب لوگوں کو اعتماد ہوتا ہے کہ میری انفارمیشن جو ہے اس پہ عمل ہوگا اور میری جو ہے وہ کانفیڈینشیلٹی ہے وہ کمپرومائز نہیں ہوگی، تو پھر جو زیادہ لوگ آتے ہیں سامنے، بیکاز مطلب یہ ہے کہ ہر بندے کو اپنی جان عزیز ہوتی ہے، اور دنیا، اور یہ پاکستانیوں کے صرف نہیں ہے، ساری دنیا میں یہ ہے۔ تو جب سسٹم ایسا ہوتا ہے جس میں کہ لوگ واقعی ادارہ جو ہے وہ रिस्पॉन्ड करता है, इदारा जो है उसे इफेक्टिवली इम्प्लीमेंट करता है, लोग इंकरेज होते हैं, जब इंकरेज होते हैं तो आवाम ज़्यादा कोऑपरेट करती है।
ठीक, नूरानी साहब, आप बलूचिस्तान की सूरत हाल भी आपके सामने है, वहाँ पर भी हालात में खासी बेहतरी बज़ाहिर नज़र आती है। सैकड़ों की तादाद में लोग बताए जा रहे हैं कि जिन्होंने हथियार फेंक दिए हैं, कई ग्रुप्स इंगेज करना चाह रहे हैं हुकूमत के साथ या कर रही हैं, ये कितनी बड़ी अचीवमेंट है आपके ख्याल में?
देखिए, मैं समझता हूँ कि हुकूमत बलूचिस्तान में पहली दफ़ा एक बलूची अवामी पार्टी वहाँ पर इस वक्त शुरू कर रही है, कॉलिशन है, मगर बहरहाल जो इस वक्त वहाँ के चीफ मिनिस्टर हैं, वहाँ के जो सारे हैं इदारे, वो सादा लोग हैं, वो अवाम से है, और वो दो साल में उनकी कोशिश रही है कि वो रابطे रखें और रابطे करें और अश्योरेंस दें कि भी सरकार जो है बलूचिस्तान की वो कोई प्रो एस्टेब्लिशमेंट नहीं है सिर्फ, और वो उनकी दुश्मन नहीं है। और मैं समझता हूँ कि उससे भी बड़ा असर पड़ा कि एक एक तासर है कि भाई अब जो इस वक्त गवर्नमेंट है बलूचिस्तान की वो एक बलोचियों को सपोर्ट करती है और बलोचियों के साथ कर रही है। और दूसरा फिर सख्ती भी है कि जब आपने सख्ती की और आपने जो है वो टेररिज्म जो है और जो लोग तसलीबकारी करते हैं उनको आपने किया, तो उससे भी असर पड़ा। और तीसरा मैं समझता हूँ कि सरदारी जो निज़ाम है, जो सरदार के जो दो तीन आपके जो बुकटी मरी
जी,
जो मेजर कबीले हैं जो सबसे ज्यादा हॉस्टाइल हैं, उनमें आपस में भी जो है वो यूनिटी नहीं रही
सही,
और स्पेशली बुकटियों में, तो विद द रिजल्ट कि उनकी जो फोर्स बन सकती थी वो नहीं बनी। और मैं समझता हूँ जब बाहर बहते बुकटी जो हैं, जो उनको भी ये एहसास हुआ है कि बुकटी जो है वो इतनी बड़ी फोर्स नहीं बन पा रही बिकॉज उनमें आपस में यूनिटी नहीं है। अब उसमें उनका अपना कसूर भी है और हो सकता है कि इंतजामिया का कमाल भी हो।
ठीक है नूरानी साहब, आपसे इजाज़त लेने से पहले कराची की सूरत हाल पर मैं आपका एनालिसिस लेना चाहूँगा। अगेन, इस वक्त वहाँ पे जो ऑपरेशन हो रहा है उस पर दो बड़ी सियासी जमातों के तहफ़ात भी खुल के सामने आ रही हैं। नेशनल एक्शन प्लान के तहत वो रेंजर्स और एपेक्स कमेटीज़ ये कहती हैं कि उसको हम ब्रैकेट करते हैं टेररिज्म को, वहाँ पे जरायम के साथ तो उनका आपस में बड़ा गठजोड़ है और यही वजह है कि वो उसी की ट्रेसेस में जाते हैं, भले आगे फिर पॉलिटिकल ऑफिसर्स आ जाते हों, सियासी जमातें या उनके अफराद आ जाते हों। तो क्या वाकईतन उसी नेशनल एक्शन प्लान के तहत उनको ये मैंडेट हासिल है, कहीं ना कहीं इसकी गुंजाइश निकलती है?
देखिए, बिल्कुल गुंजाइश निकलती है। होता ये है कि यानी वो तो बिल्कुल एक गिवन बात है कि कनेक्शन है बिग मनी और क्राइम का
सही,
और बिग मनी जो है वो जाहिर करप्शन से होती है
सही,
और वो कई दफा करप्शन जो करप्ट लोग होते हैं वो अपनी सेफ्टी के लिए भी पार्टिसिपेट करते हैं इस किस्म की एक्टिविटीज में। वो एक किस्म का ये भी तासर देना चाहते हैं कि भाई हम दुश्मन किसी के भी नहीं है, तो वो अगर उनको खामोशी से किसी तकरीबकार एक्टिविटी में पार्टिसिपेट करने दीजिए, खा वो MQM हो, खा वो कोई और जमात हो जो कि या उनकी जो उनके जो विंग्स हैं, मिलिटेंट विंग्स हैं, तो उसमें कहीं ना कहीं मैं समझता हूँ कि सिरा मिलता है और मिल सकता है। अब तो सबूत लाने की चीज़ है कि हुकूमत जो प्रोसिक्यूटिंग एजेंसीज हैं और एजेंसीज हैं जिन्होंने एक्शन ले रही हैं वो सबूत लाए, और मैं समझता हूँ कि इतनी वो गैर जिम्मेदार नहीं हो सकती कि वो
ठीक है बिना सबूत के ये शिकायत के आगे
करेक्ट कनेक्ट करें सबूत के बगैर।
बहुत शुक्रिया तस्नीम नूरानी साहब, फॉर्मर इंटीरियर सेक्रेटरी, आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया, बेहद शुक्रिया। ब्रिगेडियर महमूदिया साहब हमारे साथ हैं, प्रोफेसर तौसीफ अहमद साहब ने हमें ज्वाइन किया है, और अभी कुछ वक्त के लिए सरफराज बुगटी साहब होम मिनिस्टर बलूचिस्तान के, उन्होंने भी हमें ज्वाइन किया है। ब्रिगेडियर साहब, आपको जहमत देने से पहले सिर्फ सरफराज बुगटी साहब से एक चीज़ मैं जानना चाहूँगा। बुगटी साहब, बलूचिस्तान के अंदर बताया जा रहा है कि 6 सितंबर को यौम दिफा पाकिस्तान के मौके पर दहशतगर्दी का एक मनसूबा था जिसको नाकाम बनाया गया। हम KPK के अंदर भी, पंजाब के अंदर भी, इस्लामाबाद के अंदर भी, हालिया दिनों में कराची के अंदर भी, सिंध के अंदर ऐसी इन्फॉर्मेशन या ख़बरें पड़ चुकी हैं जिसमें इंटेलिजेंस की बुनियाद पर उनको नाकाम बनाया गया है। ये इदारे अब फाल हुए हैं, ये इंटेलिजेंस अब बेहतर हुई है, कैसे आप मुवाजना करेंगे इसके माजी के साथ और आज की सूरत हाल के साथ, और ये इंटेलिजेंस कितनी ज़रूरी है इस तरह की कार्रवाई को पेशगी रोकने के लिए?
شکریہ جی, سب سے پہلے تو آپ کا بہت شکریہ, اور بغیر صاحب کو میں سلام کہنا چاہتا ہوں. اور اس کے بعد میں سمجھتا ہوں کہ جہاں تک بات ہے آپ کے سوال کا پہلا جو حصہ ہے کہ انٹیلیجنس ایجنسیز اب فعال ہوئی ہیں یا پہلے نہیں تھیں, ایسا بالکل نہیں ہے, کیونکہ میں بلوچستان کو سامنے رکھ کے بات کروں گا. انٹیلیجنس ایجنسیز ہمیشہ سے فعال رہی ہیں اور انہوں نے جو نیشنل انٹرسٹ میں اپنا کردار ہے وہ ہمیشہ ادا کرتے رہے ہیں. اب کیا فرق آیا ہے وہ ہے, ایک بلوچستان ہسٹوریکلی بڑا سول اور ملٹری امبیلنس کا شکار رہا ہے, لیکن میں سمجھتا ہوں کہ اب اس کا کریڈٹ یقیناً ملٹری ہیراکی کی جو لیڈرشپ ہے ان کو بھی جاتا ہے اور پولیٹیکل لیڈرشپ کو بھی, کہ اب وہ امبیلنس جو ہے وہ ختم ہو گیا ہے اور فورسز کے جو ایکٹس تھے ان کو پولیٹیکل بیکنگ مل رہی ہے, اور پولیٹیکل فورسز جو ہیں جو چونکہ لیڈ رول پارلیمنٹ کا ہوتا ہے تو ان کو بھی اپنے فورسز کی طرف سے وہ آنرشپ بھی مل رہی ہے اور وہ سپورٹ بھی مل رہا ہے جو وہ ڈیزرو کرتے ہیں. تو میں سمجھتا ہوں کہ بلوچستان میں جو صورتحال ہے وہ بڑی آئیڈیل ہے. اور جہاں تک آپ کے دوسرے سوال کا تعلق ہے کہ انٹیلیجنس ایجنسیز کا رول, دیکھیں بلوچستان کو اگر ہم سامنے رکھیں یا اس خطے میں جو کانفلکٹ چل رہے ہیں زیادہ تر وہ انٹیلیجنس ڈریون وار ہی ہیں, اور خاص طور پہ بلوچستان میں تو ایک ہاسٹائل ایجنسی یا کسی دشمن ملک کی انٹیلیجنس ایجنسی را این ڈی ایس ان لوگوں کا ایک پراکسی وار چل رہی ہے, اور اس کو کاؤنٹر کرنے کے لیے جو بہترین فورس ہو سکتی ہے فرام آر سائڈ وہ ہمیشہ سے انٹیلیجنس ایجنسی ہی ہو سکتی ہیں, اور وہ اس میں ایک بڑا بہترین کردار ادا کر رہی ہیں. میں ان کو
خراج تحسین پیش کروں گا آپ کے پلس جی. برگیڈیئر میموچیا صاحب ہمارے ساتھ رہیے گا. بگٹی صاحب, برگیڈیئر میموچیا صاحب آپ کا بہت شکریہ, اور معذرت بھی کہ آپ کو کچھ دیر انتظار کرنا پڑا ہے. فرمائیے گا, انٹیلیجنس کا کتنا کردار اہم ہوتا ہے جس نوعیت کی ملیٹنسی کا پاکستان کو سامنا ہے, اور اگر خاص طور پہ عسکریت پسندوں کے جو ٹھکانے بتائے جاتے ہیں اگر وہ ڈسمینٹل ہو جائیں تو اس کے بعد جو انٹیلیجنس کے ادارے ہیں ان کی کتنی ذمہ داری بڑھ جاتی ہے؟
میرے خیال میں وہ بہت ہی زیادہ بڑھ جاتی ہے. وجہ یہ ہے کہ یہ جو جس صورتحال کا ہمارا سامنا ہے وہ ایسا ہے کہ وہ ہمارے سوسائٹی کے اندر یہ زہر پھیلا ہوا ہے, اور اس میں سے کچھ لوگ ہمارے یا کچھ ان کا نیٹ ورک ہے, تو جب تک ان کا پتہ نہ کیا جائے, مطلب ہے کہ جنگ کے اندر آج ہم 65 وار کا ذکر کر رہے ہیں اور 71 وار کا بھی ذکر کر رہے ہیں, کہ جنگ تو ابھی ہمیں بہت آسان لگتی ہے کہ جہاں دشمن کا معلوم ہے کہ کدھر ہے, اور اس جنگ میں جو ہے دشمن تو معلوم نہیں ہے کہ کہاں پر ہے, اس لیے اس کا پتہ کرنا اور پھر صرف اسی کو ٹارگیٹ کرنا میرے خیال میں اصل یہ جنگ ہے جو ہم لڑ رہے ہیں اس وقت. اور ہمیں ابھی سمجھ آئی ہے جب نریندر مودی صاحب نے ڈھاکہ میں بیان کیا, ہمیں تو اس میں شک نہیں تھا, لیکن ہمیں کم از کم انہیں خود مان لیا بین الاقوامی فورم کے اوپر کہ وہ پاکستان بننے کے بعد سے یہ کام انہوں نے شروع کیا ہوا ہے اور وہ کام جاری ہے, اور یہی ہمارے انٹیلیجنس ایجنسیز کا ایکچوئل کام ہے کہ وہ اس کو خالی نہ سمجھے کہ یہ خالی بات چیت ہے, بلکہ وہ پریکٹیکلی وہ کر رہے ہیں, ہمارے سوسائٹی کے اندر گھسے ہوئے ہیں, پیسہ تقسیم کر رہے ہیں, کچھ جو حکومت سے ناراض ہو ان لوگوں کو خرید رہے ہیں اور ان کو آگے کر رہے ہیں, اور کچھ ان کے اپنے ایجنٹس بھی ملک کے اندر بھیج رہے ہیں, اور وہ صرف تین طریقے سے وہ آتے ہیں, ایک تو جو پاکستان بارڈر پاک انڈیا بارڈر ہے, دوسری طرف جو ہے یہ سمندر ہے اتنا کھلا 600 میل تک جو ہے ہمارا کوسٹل بیلٹ ہے بلوچستان کے ساتھ, اور پھر افغانستان کے تھرو جو ہے ہمارے سوسائٹی کے اندر آتے ہیں. تو میرے خیال میں یہ بہت ضروری ہے کہ انٹیلیجنس ایجنسیز اور بھی اپنی ایفیشنسی بڑھا کر اور ان لوگوں کو پن پوائنٹ کرے اور پھر ان کو پکڑا جائے,
ٹرائل کیا جائے پنگا انصاف. جی بگٹی صاحب, آپ کو جانے سے پہلے ایک پوچھنا چاہوں گا, کرنٹ جو سچویشن ہے بلوچستان کے اندر, بہت سارے جو ملیٹنٹس ہیں وہ ہتھیار پھینک رہے ہیں, گورنمنٹ انگیج کر رہی ہے, حکومت آپ کی انگیج کر رہی ہے ان کے ساتھ, اس میں مزید کیا پیش رفت یا کیا کامیابی آپ کو حاصل ہو رہی ہے؟ جی سرفراز بگٹی صاحب آپ ہمارے ساتھ ہیں.
ملیٹنٹ
جی,
کہ وہ یہ ریئلائز کر رہے ہیں کہ ان کے جو لیڈرز ہیں وہ خود تو یورپ میں بیٹھ کے بڑی لگژریس لائف گزار رہے ہیں, اور وہ یہاں پر معصوم بلوچوں کو اور پھر ٹیچرز کو, سیٹلرز کو اور معصوم لوگوں کو قتل و غارت میں مشغول ہیں اور ان کو مشغول رکھا ہوا ہے. تو وہ اس کو ریئلائز کر کے جو لوگ واپس آ رہے ہیں, پھر اسٹیٹ کی طرف سے ایک رسپانسبلٹی کا مظاہرہ کیا جا رہا ہے کہ ہم ایسے لوگوں کو ویلکم کر رہے ہیں اور ان کی ریہیبلیٹیشن کا بندوبست کر رہے ہیں اور ان کو اس سوسائٹی کا ایک کارآمد شہری بنانے کی ایفرٹس کر رہے ہیں.
صحیح، بہت شکریہ آپ کا سرفراز بگٹی صاحب، آپ نے ہمارے لیے وقت نکالا۔ سامعین، کراچی کی صورتحال، اس کو بھی 2 سال ہو چکے ہیں اس آپریشن کو۔ پروفیسر توصیف احمد صاحب کراچی سے اس وقت ہمارے ساتھ ہیں، بریگیڈیئر محمود شاہ صاحب ہمارے ساتھ ہیں، اور کراچی کی صورتحال پہ بھی بریگیڈیئر صاحب کی گہری نظر ہے۔ پروفیسر توصیف صاحب، آپ سے شروع کرتے ہیں، اور آپ معذرت بھی قبول کیجیے چونکہ ہمیں آج گیسٹ کو کنیکٹ کرنے میں تھوڑی تاخیر بھی ہوئی، جس کی وجہ سے پھر وہ پروگرام کی ہمارا جو فارمیٹ ہے اس کو تھوڑا ڈسٹرب ہوا۔ آپ سے ہم جاننا چاہیں گے، آپ سے ہم پوچھنا چاہیں گے کہ کراچی آپریشن 2 سال اس کو ہو چکے ہیں، 2 سال ہو چکے ہیں کراچی آپریشن کو، اس وقت آپریشن کی نوعیت کیا آپ کو لگ رہی ہے؟ عام شہری اس سے کتنا مطمئن نظر آ رہا ہے؟ بتایا جا رہا ہے کہ پروفیسر توصیف صاحب سے ہمارا رابطہ منقطع ہو گیا ہے۔ بریگیڈیئر محمود شاہ صاحب، کراچی آپریشن 2 سال ہو چکے ہیں، 1171 افراد بتایا جاتا ہے کہ سندھ کے اندر، سندھ پولیس یہ بتا رہی ہے کہ پچھلے 2 سال میں جو سسپیکٹ تھے وہ مارے گئے ہیں، جن میں سے کچھ ایسے کرمنلز تھے جو بڑے بڑے مقدمات میں ملوث تھے، ڈکیتی 841 ڈکیتی اور دیگر مقدمات میں ملوث تھے، جبکہ 282 دہشت گردی میں ان کا نام تھا یا اس میں سسپیکٹ تھے۔ آپ کے خیال میں یہ کتنی بڑی کامیابی ہے، اور اگر یہ آپریشن اسی ڈگر پہ چلتا رہتا ہے تو کیا توقعات رکھی جائیں، کراچی ایک پیسفل شہر بن سکتا ہے؟
دراصل جو آپریشن ہوئے ہیں اور جو چل رہے ہیں اس کے اندر کراچی میں 70% جو ہے وہ کمی آئی ہے جو کہ پہلے وہاں جرائم ہوتے تھے، اور بنیادی طور پہ ایشو ہوتے ہیں جو پولیٹیکل پارٹی جن کی ونک ہے، اور پھر ان کے دیکھتے ہوئے کوئی طالبان کے بھی لوگ آ گئے ہیں، کوئی دوسرے جو مافیا ہیں، چاہے وہ زمین لینڈ پہ وہ ہے یا کئی ریونیو چیزیں ہیں وہ ان کے اختیار میں ہیں، اور ان سے وہ فائدہ اٹھاتے ہیں، کرپشن کرتے ہیں، اور یہ سارا پیسہ جو ہے وہ کسی طریقے سے جو وائلنس ہے اس کی طرف جاتا ہے۔ تو جو آپریشن ہوئے اس میں جو لوگ ہیں، اب اگر آپ لوگوں سے، آپ نے سنا ہوگا کہ جو پولیٹیکل پارٹیز ہیں یہ بڑی پروٹیسٹ کر رہی ہیں اور ان کو ان آپریشن سے بڑا اعتراض ہے، لیکن
جی بریگیڈیئر صاحب کی آواز ہم تک آنا بند ہوگی، ہمارا رابطہ دوبارہ بحال ہو گیا ہے پروفیسر توصیف احمد صاحب سے، کراچی بیسڈ جرنلسٹ ہیں۔ پروفیسر صاحب، میں نے معذرت بھی پہلے کی، آپ اس وقت جا چکے تھے کہ آپ ہمارے ساتھ کافی دیر ہولڈ پہ رہے، کچھ پروگرام کے فارمیٹ میں ایسی ناگزیر تبدیلیاں ہوئیں کہ کچھ آپ کو اس میں زحمت اٹھانا پڑی۔ بتائیے گا، کراچی آپریشن 2 سال مکمل ہو چکے ہیں، اور سندھ پولیس اپنی کارکردگی بتا رہی ہے، بتایا جا رہا ہے کہ 1171 مشتبہ افراد جو ہیں وہ اس میں مارے گئے، سسپیکٹ جو تھے جو کرمنل ایکٹیویٹیز کے اندر دہشت گردی یا اسٹریٹ کرائمس کے اندر ملوث تھے، آپ کے خیال میں کیا فرق پڑا ہے پچھلے 2 سالوں میں کراچی کی صورتحال پہ، اس کی امن و امان کی صورتحال پہ؟
دیکھیں تو 1.5 سال میں تو کوئی بہت بڑا فرق نہیں پڑا تھا، مگر گزشتہ دسمبر میں آرمی پبلک اسکول پشاور کے حملے کے بعد جو تبدیلی آئی اور ایپیکس کمیٹیاں بنی، اس کے بعد کراچی کی صورتحال خاصی تبدیل ہوئی ہے۔ اب لیاری کے اندر خاصی حد تک امن ہے، اغوائے برا تاوان بتے کے معاملات میں خاصی کمی آئی ہے، ٹارگیٹ کلنگ بھی بہت حد تک کم ہوئی ہے، مگر اگر اسے ہم غور سے دیکھیں تو یہ ہمیں بہت زیادہ سطحی نظر آتا ہے، کیونکہ جو گراس روٹ ہے ٹیررزم کا وہ اپنی جگہ موجود ہے، نئے گروپ بن جاتے ہیں جو کاروائیاں کرتے ہیں۔ ابھی 3 دن پہلے شہر کے اندر ٹریفک پولیس والوں کو مارا گیا، اس سے پہلے ایک وکیل کو مارا گیا، تو وہ روٹس ان کے موجود ہیں اسلحہ کی
طرف۔ اچھا پروفیسر صاحب، آپ یہ بتا رہے ہیں کہ بہتری آئی کراچی کے، اگر ہم یہ سمجھیں کہ آپ کے نقطۂ نظر کو کہ یہ کراچی کے ایک رہائشی کا اور ایک شہری کا یہ پوائنٹ آف ویو ہے، سوال یہ پیدا ہوتا ہے کہ اس صوبے کی جو 2 سب سے بڑی سیاسی جماعتیں ہیں انہیں تو اس آپریشن سے اختلاف ہے۔
ہاں دیکھیے، اس کی بھی بہت واضح وجہ ہے کہ دہشت گردی کے خلاف آپریشن ہے، اس میں ایم کے ایم ظاہر ٹارگیٹ ہے، ایم کے ایم کے لوگ پکڑے جاتے ہیں، مارے جاتے ہیں، وہ اگرچہ اس سے انکار کرتے کہ ان کا قریبی نہیں ہے، مگر حقائق بتاتے، مگر اس میں انسانی حقوق کی خلاف ورزیوں کا معاملہ بھی ہے، ایکسٹرا جوڈیشل کلنگ کا معاملہ ہے، کارکنوں کے لاپتہ ہونے کا ہے، پیپلز پارٹی کا معاملہ کرپشن کے حوالے سے، کیونکہ جب یہ آپریشن شروع ہوا تھا تو یہ نہیں بتایا گیا تھا کہ اس کا رخ کرپشن کے حوالے سے ہوگا، ان کا یہ کہنا ہے جی ہمارے ساتھ زیادتی ہو رہی ہے، پنجاب میں کیوں نہیں ہو رہا، مگر مجموعی طور پہ جو مسائل ہیں وہ موجود ہیں، اور ان کا حل جو کراچی کی اسٹیک ہولڈر جماعتیں ہیں اور سندھ کی، انہی کے پاس ہے، ایم کے ایم او پیپلز پارٹی کے پاس، کہ وہ اپنے معاملات کو ٹھیک کریں، वरना शहर के हालात ठीक नहीं होंगे। और उसके नतीजे में देखिए कराची कितनी बुरी सूरत हाल में गुजरा है कि 3 महीने पहले तकरीबन 1500 अफराद गर्मी से मर गए। ये बहुत अलमनाक वाकया था और इस पर कुछ नहीं हो पाया क्योंकि गवर्नेंस नहीं है शहर के अंदर, इस सूबे के अंदर। तो ये सारी चीजें ऑपरेशन से मुंसलिक होती
हैं। जी ब्रिगेडियर महमूद से सब आपकी गुफ्तगू मुनकता हो गई थी, आप उसको मुकम्मल कर सकते हैं। जैसे हमारा सवाल आपसे यही था कि अगर यही ये ऑपरेशन इसी नैज पे और इसी डगर पे चलता रहता है तो कितनी तवक्कोआत रखी जाए कि कराची जो है वो उसका अमन बहाल हो जाएगा?
दरअसल इसमें जैसे मैंने अर्ज किया कि 70% तक जराइम में कमी आई है
जी,
और 30% बाकी है जिसको, और उसमें एक बड़ी वजह जो मुश्किलात खड़ी कर रहे हैं ये दो सियासी जमातें, हालांकि इनके इंटरेस्ट में है कि ये इलाका क्लियर हो, लेकिन समहाउ सियासत और मिलिटेंसी को इन्होंने एक तरीके से, आप समझे कि कराची में बहुत लोग समझते हैं कि जो MQM का वोट बैंक है वो सिर्फ उनकी हिमायत जो है वो एक क्वेश्चन के तरीके से जो है वो हासिल की गई है, और अगर ये हटाई जाए और उसके बावजूद भी वो उनको वोट देते हैं तो दहशत दे दे, क्योंकि किसी ने तो उनको रिप्रेजेंट करना है। और मेरे ख्याल में जहाँ बहुत सी अच्छाइयां है MQM में, जो बिल्कुल आम आदमियों को वो लाते हैं, उनको कौमी असम्बली के मेंबर और सेनेट के मेंबर बनाते हैं, ये बड़ी अच्छी बात है, लेकिन दूसरी तरफ जो है उनका मिलिटेंट विंग जो इनको कंट्रोल करते और लोग जो है उनसे डरते हैं, मेरे ख्याल में वो चीज है कि जब ये गुत्थी सुल जाएगी किसी तरीके से, अभी वो इसको अपोज कर रहे हैं लेकिन दूसरी तरफ हुकूमत जो है या आर्मी जो है वो इसको इसके ऊपर इंसिस्ट कर रही है कि हमें जहाँ टेरर फाइनेंसिंग के कोई भी इशारात मिलेंगे हम अरेस्ट करेंगे और देखेंगे कि पैसा किधर और किधर जाता है। तो मैं समझता हूँ कि उससे कराची की जो गुत्थी है वो जाएगी।
बेहतर होगा, बहुत शुक्रिया ब्रिगेडियर महमूद शाह साहब, आपने में ज्वाइन किया। प्रोफेसर तौसीफ अहमद साहब आपके भी हम मशहूर हैं, तस्नीम नूरानी साहब हमारे साथ थे और सरफराज बुगटी साहब इस सेगमेंट में, तमाम मेहमानों का बेहद शुक्रिया। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, बात करेंगे पाकिस्तान और भारत दोनों मुल्कों के दरमियान सरहदी कशीदगी पे।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहानंग में आपका खैर मकदम, मैं हूं असद हसन, प्रोड्यूसर हैं हमारे साथ अरसलान शरीफ और उनके साथ हैं गुलरुख, जैक्सन वेट्स और मिस्टर जोरनिक हमारे इंजीनियर्स हैं। और प्रोग्राम के सिलसिले में हम बात करेंगे पाकिस्तान और भारत ताल्लुकात पे, दोनों मुल्कों के दरमियान सरहदों पे कशीदगी है और पाकिस्तान की जो मंदूब हैं, पाकिस्तान की जो नुमाइंदा हैं अकवाम मुत्तहिदा के अंदर मुस्तकिल मंदूब, उन्होंने मलिह हलोदी साहबा, उन्होंने ये बताया, उनके रेफरेंस ये इत्तला आ रही हैं कि उन्होंने बाकायदा अकवाम मुत्तहिदा पे जोर दिया है कि जो सरहदी कशीदगी या सरहद से उनके बकौल जो वायलेशन हो रही है भारत की तरफ से उसका सख्त नोटिस लिया जाए। अक्वाम मुत्तहिदा का इसमें किरदार क्या हो सकता है सरहदी कशीदगी के खात्मे या कमी के लिए, इसका हम जायज़ा लेंगे। और साथ साथ एक और डेवलपमेंट ये हुई है कि RSS जिसको एक इंतहाई सख्त नज़रियात की हामिल एक ऐसी जमात समझी जाती है जो बुनियादी तौर पर इस वक्त हुक्मरान जमात भारत के अंदर BJP भारतीय जनता पार्टी उसकी एक असासी जमात है, उसकी तरफ से या उसके सेक्रेटरी जनरल की तरफ से एक गैर मामूली स्टेटमेंट आया है जिसमें यह कहा गया है कि वो पाकिस्तान के साथ भारत की हुकूमत को चाहिए कि वो अपने मुज़ाकरात का सिलसिला जो है वो बहाल करे। उनका नुक्ता नज़र बहुत मुख्तलिफ था अपने रिवायती नुक्ता नज़र से, ये भी हम जानेंगे अपने पैनलिस्ट से कि इस तब्दीली की वजह क्या है। अगरचे वो ये कहते हैं कि चूँकि पाकिस्तान हो, श्रीलंका हो, बांग्लादेश हो, ये सब इसी रीजन का हिस्सा हैं और ये सब एक ही रियासत का हिस्सा थे और अब अगरचे वो अलग हो गए हैं लेकिन कल्चरल जो टाइज़ हैं वो हमें मजबूर करती हैं कि हम हर सूरत उनके साथ कनेक्शन में रहें, रबते में रहें। इसकी वजह क्या है, दत्ता थ्रिया होस बेले सेक्रेटरी जनरल RSS, उनका ये बयान है जिसका मैं रेफरेंस दे रहा हूँ, एनालिसिस लेंगे। मुश्ताक अहमद मीर साहब हमारे साथ हैं, फॉर्मर एम्बेसडर और पाकिस्तान भारत ताल्लुकात के एक्सपर्ट हैं। प्रताप सोम वंशी साहब हमें ज्वाइन कर रहे हैं, एडिटर हिंदुस्तान टाइम्स और एक्सपर्ट हैं भारत के पाकिस्तान के साथ ताल्लुकात हों या लोकल पॉलिटिक्स हो। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। प्रताप सोम वंशी साहब, अगर हम इस दूसरी न्यूज़ पर पहले आ जाएँ, RSS का ये नुक्ता नज़र में अचानक तब्दीली है हेलो जी जी आप मुझे सुन सकते हैं?
हेलो
जी सोमवंशी साहब आप मुझे सुन सकते हैं?
हेलो
जी प्रताप सोमवंशी साहब आप मुझे सुन सकते हैं?
जी आ रहा
जी।
हेलो
जी आपकी आवाज भी आ रही है, मैं आपको सुन सकता हूँ, आप इस वक्त लाइव हैं।
मैं ये कहना था कि कभी भी मुझे नहीं लगता, पहले चीज तो ये कि ये टेलीविजन और इंटरनेट का जमाना है कि हम आरएसएस की जो न्यूज है उसको आरएसएस का जो को ओवर हाइप करके चीजों को देखने लगते हैं।
सही।
मुझे लगता है कि अटल बिहारी वाजपेयी की हुकूमत थी उस दौरान भी अगर आप देखें तो आरएसएस की और प्राइम मिनिस्टर वगैरह की मीटिंग होती रहती थी, उसमें भी वो सब बातें करते थे। मुझे नहीं लगता है कि आरएसएस कोई सुपर कॉन्स्टिट्यूशनल बॉडी है हिंदुस्तान के अंदर कि वो जो है कहेगी कि आप पाकिस्तान से बात करें तो बात शुरू हो जाएगी, वो कहेगी बात नहीं करें तो बात नहीं होगी।
सही।
मुझे ये लगता है कि आरएसएस ने अपना पॉइंट ऑफ व्यू रखा और इसके बाद जो गवर्नमेंट है गवर्नमेंट अपने तरीके से चीजों को देखेगी, अपने तरीके से चीजों को करेगी। अब रहा सवाल कि आरएसएस के स्टैंड चेंज होने का, मुझे नहीं लगता है कि आरएसएस का कोई स्टैंड, आरएसएस का जो ब्रॉडर स्टैंड रहा है वो लोग कभी ये नहीं कहते कि आप किसी से बात मत करिए, लेकिन इन लोगों का क्या है क्योंकि उनकी पॉलिटिक्स इस तरह से है कि अगर बॉर्डर पे कोई टेंशन हुआ कोई चीज होती है तो उस वक्त वो लोग थोड़ा एग्रेसिव स्टेटमेंट में जाते हैं, एग्रेसिव चीजें बोलते हैं। लेकिन आरएसएस एक सोशल ऑर्गेनाइजेशन है, बीजेपी की लीनिंग जिससे पॉलिटिकली मिलती है, जिसको आप कह सकते हैं कि बीजेपी का इमरजेंस है वहां से, लेकिन ऐसा नहीं है कि आरएसएस इस देश में कोई सुपर हुकूमत है।
नहीं नहीं बिल्कुल वो सुपर हुकूमत की बात भी नहीं करे प्रताप सोमवंशी साहब, लेकिन जैसे आपने खुद कहा कि बीजेपी की गवर्नमेंट जो है वो दरअसल वहाँ से ओरिजिनेट होती है या आरएसएस को उसकी मदर ऑर्गेनाइजेशन ख्याल किया जाता है, तो वहाँ पे जो अप्रोच होगी पॉलिटिकल तो गवर्नमेंट जो है वो बीजेपी की अगर गवर्नमेंट होगी तो वो यकीनन उसको ऑनर तो करेगी।
हाँ नहीं बिल्कुल ये मैं इससे डिसएग्री नहीं करता, लेकिन मुझे ये लगता है कि अभी क्या है कि ये कोई भी मौजूदा समय में ये कहीं कोई ये नहीं कहता कि नहीं बात नहीं करेंगे। हाँ अगर आप हाल फिलहाल के हवाले से बोल रहे हैं कि हाल फिलहाल में ऐसे जो चीजें हुई थी ये हो रहा था कि बात नहीं करनी चाहिए, इस बीच में अगर आरएसएस के सेक्रेटरी जनरल के हवाले से आप कह रहे हैं तो आप ये मान सकते हैं पार्सली कि हाँ आरएसएस ने अभी एक स्टैंड लिया कि चलिए जो डेडलॉक ब्लॉक है उसमें हम अपनी ओर से पॉइंट ऑफ व्यू रखते हैं। तो अगर उस मद्देनजर से आप देख रहे हैं तो मुझे लगता है फिर अगर गवर्नमेंट उसको देखती है तो आने वाले दिनों में अच्छी बात है कि बातचीत तो हम लोग तो ऐसे लोग हैं जो हमेशा उस बातचीत के हाथ में है कि बातचीत होनी चाहिए क्योंकि जंग तो हल है नहीं, जो भी होगा कभी भी होगा तो बातचीत ही करनी है।
जी हमारे साथ रहेगा मुश्ताक अहमद मेहर साहब, आप मुझे सुन सकते हैं? जी मुश्ताक अहमद मेहर साहब आप हमारे साथ हैं?
जी मैं आपकी बात सुन सकता हूँ, फरमाइए।
जी आपकी आवाज़ भी आ रही है। पहले हम जरा पाकिस्तान भारत मुज़ाकरात पे आपका नुक्ता नज़र ले लें। आरएसएस जो कि हम एक सवाल यहाँ पे उठाया प्रताप सोमवंशी साहब से भी कि उसको एक बहरहाल एक कट्टर नज़रियात वाली या पाकिस्तान मुखालिफ नज़रियात की हामिल एक जमात ख्याल किया जाता है, अब अगर वहाँ पर पाकिस्तान के साथ इंगेज करने की बात हो रही है तो ये किस हद तक मुख्तलिफ है, हुकूमत उसको किस तरह से रिस्पॉन्ड कर सकती है और ये मुज़ाकरात होना या बहाल होना क्यों ज़रूरी है?
कि मैं समझता हूँ कि आरएसएस कुछ भी कहे वो इतनी ज्यादा इफेक्टिव नहीं है, ये मोदी हुकूमत है जिसका हाईएस्ट लेवल पे फैसला है कि पाकिस्तान के साथ ताल्लुकात को एक बुरे पर्सपेक्टिव में रखा जाए और उसकी बहुत सी वजूहत हैं। एक तो मोदी के पहले 5 साल हैं तो वो एक स्ट्रांग हिंदू इंडिया प्रोड्यूस करना चाहते हैं अपने 5 साल में, जिसमें इकोनॉमिक डेवलपमेंट शामिल है, जिसमें हिंदू नेशनलिज्म शामिल है, जिसमें हिंदुस्तान का रीजनल रोल शामिल है, जिसमें डोमिनेशन ओवर नेबरिंग कंट्रीज शामिल है, तो वो उसी धारे में जा रहे हैं, वो अपना एक मैनिफेस्टो लेकर जा रहे हैं मोदी हुकूमत। तो आरएसएस वाले अगर कह भी दें तो ये सिर्फ एक मीडिया शो है, ये ज्यादा इम्पोर्टेंस नहीं रखता, इसलिए कि आरएसएस जो है वो एक तो वो अपने आप को मॉडिफाई नहीं कर सकती, दूसरे ये कि हुकूमतें जो होती हैं वो इन चीजों की परवाह नहीं करती। फाउंडिंग फादर थे हमारे वो 1947 में पार्टीशन ऑफ इंडिया हुआ, पाकिस्तान हुआ, तो अब तो नए हालात हैं, नए हालात के मुताबिक हमारी तवक्को थी कि एक डेमोक्रेटिक हुकूमत नवाज शरीफ साहब की आई है, वहां भी नए इलेक्शन हुए हैं तो मोदी साहब नवाज शरीफ साहब के दरमियान एक इक्वेशन होगी और पाकिस्तान ही नहीं बल्कि सारा रीजन इससे फायदा उठा सकेगा। ये नहीं हुआ तो उसकी वजूहत मेरे जहन में बहुत क्लियर है, वो हिंदू नेशनलिज्म का प्रचार कर रहे हैं और उसी को प्रमोट कर रहे हैं।
सही, नहीं तो इस रेफरेंस में अगर मुझे आगे भी बढ़ना है, उसी रेफरेंस में था कि अगर वो एक नेशनलिज्म था और एक खास नुक्ता नज़र था, तो जो उसकी प्रचार करने वाली जमात थी, जो मदर ऑर्गेनाइजेशन ख्याल करती है की जाती है, अगर वहाँ तब्दीली आई है तो वो रिफ्लेक्ट भी तो होनी चाहिए। लेकिन हम आगे बढ़ेंगे वक्त की कमी के बायस। दूसरा हमारा जो इसी टॉपिक का हमारा एक एंगल है, वो पाकिस्तान ने अक्वाम मुत्तहिदा से कहा है कि वो जो 2003 के अंदर सीज़ फायर मुआहदा हुआ था पाकिस्तान और भारत का, तो जो इस वक्त कंट्रोल लाइन पे पाकिस्तान के बकौल खिलाफ वर्जियाँ हो रही हैं, उसका नोटिस लिया जाए। आप हमें बता सकते हैं कि अक्वाम मुत्तहिदा के मैंडेट में क्या आता है, वो क्या कर सकते हैं दोनों मुल्कों के दरमियान सीज़ फायर रुकवाने के लिए?
जी, मुशर्रफ साहब ने एग्रीमेंट किया था कि ये जो सीज़ फायर है, एलओसी जिसे कहते हैं, इसको एक पीसफुल लाइन बनाई जाएगी और इसी को परमानेंट बॉर्डर में कन्वर्ट किया जाएगा। और उसके बेसिस पर मुशर्रफ साहब ने एक नया फार्मूला दिया था जो कि पाकिस्तान के अवाम ने उसे कबूल नहीं किया था, लेकिन मुशर्रफ साहब ने, अब तो वो पिकिंग साहब की स्टेटमेंट भी पब्लिश हो गई है, वो भी डी क्लासीफाई हो गई है। अमेरिकन को, ब्रिटिश को, यूरोपियन को यकीन दिलाया था कि वो हिंदुस्तान के साथ कूल और क्वाइट बॉर्डर मेंटेन करना चाहते हैं, और उन्होंने कहा था कि मिलिट्री की तरफ से, इंटेलिजेंस की तरफ से कोई इंटरफेरेंस नहीं होगी। पाकिस्तान ने अपना एग्रीमेंट बड़ी हद तक जो है उसको मेंटेन किया है, उसे उससे साबित कदम रहे, लेकिन हिंदुस्तान की तरफ से जो वायलेशन देखी है खासतौर पर इस साल, वो बड़ी भयानक है। कोई 109 के जरिए वायलेशन हुई है और उसमें सिविलियन पॉपुलेशन को इस दफा निशाना बनाया गया है। तो मैं समझता हूँ कि ये जो 2003 का एग्रीमेंट था वो उसको हिंदुस्तान अब वायलेट कर रहे हैं। पहले पाकिस्तान के बारे में कहा जाता था कि पाकिस्तान वायलेट करता है, हिंदुस्तान रिस्पॉन्ड नहीं करता, इस दफा हिंदुस्तान अग्रेसिव हो रहा है। और उसके वजूहत आपने भी शो में कहे, तो मेरा व्यू पॉइंट भी यही है कि मोदी साहब के जो पहले 5 साल हैं उसमें पाकिस्तान को काफी अग्रेसिवनेस फेस करनी पड़ेगी।
जी प्रताप सोमवंशी साहब, इस एंगल पे आइएगा। अब अगर ये मामला अक्वाम मुत्तहिदा में जाता है तो वहां से क्या तजावीज, रिकमेंडेशन या कोई सोल्यूशन आ सकता है?
ये पाकिस्तान का एक पॉलिटिकल स्टैंड था, बहुत दिन से वो उनका कहना था कि ये इस सवाल पे वो जाएंगे। मुझे लगता है कि ये उनको ये दिखाना है कि वो विक्टिमाइज है, उनके साथ हो रहा है। मुझे लगता है ये एक ऐसा सवाल है सीज़ फायर वायलेशन का कि अगर आप देखें, हिंदुस्तान ने भी अपनी पूरी एक लिस्ट बनाई, 2 साल में 1200 बार के वायलेशन है। अभी आप देखिए, 2 जो बिल्कुल जिंदा वो पकड़े गए वहां के वो जो टेररिस्ट आके, तो मुझे लगता है कि अभी दोनों तरफ से वहां से ये लग रहा है कि, और यहाँ आप देखिए जो हुकूमत है उसके ऊपर ये भी चार्ज लग रहा है बीच बीच में कि भैया इतना ज्यादा अटैक उधर से, सिर्फ सार वायलेशन उधर से भी हो रहा है और आप कुछ कर नहीं रहे। तो मुझे ऐसा लग, और ये एक ऐसी चीज होती है, हम यहाँ के घायलों को देखते हैं, यहाँ की लाशें गिनते हैं, अब वहां की क्या स्थिति है वो वहां के बारे में गिनतियां आती है। तो अगर आप जाए आज गूगल पे और उसको चेक करें तो पाएंगे कि बहुत सारी घटनाएं इधर भी हो रही हैं। तो मुझे लग रहा है ये ऐसा मसला है कि जो अभी बहुत जल्दी सॉल्व होता हुआ दिखता नहीं है।
बहुत शुक्रिया प्रताप सोमवंशी साहब, आपका आपने में ज्वाइन किया। मेहर साहब, एक सवाल मैं आपसे मजीद करना चाहूँगा लेकिन अगले सेगमेंट में, वो यूरोप माइग्रेंट्स का इशू है लेकिन उसके अंदर जो पॉलिटिकल एंगल है उस पर मैं आपके नुक्ता नज़र लेना चाहूँगा एक ब्रेक के बाद।
पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ ارسلان شریف اور گلرخ. بات ہم کریں گے پروگرام کے سلسلے میں یورپ کے اندر تارکین وطن کی ایک بڑی تعداد جو بنیادی کچھ ممالک تھے جن سرحدوں پہ بڑی تعداد موجود تھی, شام اور دیگر علاقوں سے ترک وطن کر کے آنے والوں کی, وہاں پہ مقدونیا, سربیا, ہنگری اور آسٹریا, ان ملکوں نے متفقہ طور پہ ایک فیصلہ کر لیا ہے جس کے بعد وہ کہتے ہیں کہ اس کا جو برڈن ہے وہ برابر, اس کا کوئی فارمولا یا ایک میکانزم جو ہے وہ تشکیل دیا جانا چاہیے ہے جس پہ کسی ایک ملک کے اوپر جو ہے وہ زیادہ دباؤ نہ ہو اور ایک کامن اپروچ اختیار کی جانی چاہیے ہے اس مسئلے کے حل کے لیے. اب تازہ ترین اطلاعات یہ ہیں کہ چونکہ مائیگرنٹس کی ایک بڑی تعداد جو ہے وہ جرمنی جانا چاہتی ہے تو اب ان کے لیے راستے بھی کھول دیے گئے ہیں اور ایک تھرو پراپر چینل اب بڑی تعداد میں بسیں جرمنی جانے پہنچ رہی ہیں اور آسٹریلیا کراس کرنے والے بہت سارے تارکین وطن جو کئی ایک مشکلات اور صعوبتوں کے بعد یہاں پہ پہنچے تھے اور بارڈر سے ملنے والے انتہائی اندھوناک مناظر اور ان کے جو ترک وطن کے دوران انہیں جن مصائب کا سامنا کرنا پڑا وہ جب سے سوشل میڈیا پہ آئے ہیں حکومتوں کے اوپر بھی, خاص طور پہ یورپی حکومتوں کے اوپر ایک اخلاقی دباؤ بڑھتا ہوا نظر آیا ہے. لیکن کیا یہ اخلاقی دباؤ ان ملکوں پہ نہیں ہونا چاہیے جہاں پہ سیاسی اور سماجی صورتحال نے لوگوں کو سانس لینا ان کے لیے محال بنا دیا ہے؟ اگر ہم سیریا کی بات کریں, صدر بشار الاسد وہ اپنی جگہ پہ موجود ہیں, ان کے ساتھ بہت سارے دیگر جو اسلامی ممالک کنیکٹڈ ہیں, وہاں پہ ان تارکین وطن کا رخ کیوں نہیں ہے؟ کیا وہ زمینیں, کیا وہ حکومتیں اتنی غیر مستحکم ہیں یا وہ اپنے شہریوں کو یہ احساس دلانے سے بھی قاصر ہیں کہ وہ وہاں پہ ایک ہنسی خوشی ایک زندگی گزار سکتے ہیں؟ بڑی تعداد بڑے علمیوں نے جنم لیا ہے ان حالیہ دنوں میں جو مختلف ذریعوں سے رپورٹ ہوئے, اور خاص طور پہ اس کا جو سمبل بنا وہ 3 سالہ بچے ایلیان کردی کی لاش تھی جو ساحل سمندر سے ملی, اور اس کے بعد ایک کوہرام سا ہے میڈیا کے اوپر, سوشل میڈیا کے اوپر جو نظر آتا ہے, اور یہی وجہ ہے کہ اس وقت یورپ کے ممالک کے اوپر بھی دباؤ بڑھتا ہوا نظر آ رہا ہے. مہر صاحب یہ بتائیے گا پولیٹیکل اینگل سیریا کا, تقریباً آدھا سیریا بتایا جا رہا ہے کہ وہ یا تو نقل مکانی کر چکا ہے یا وہ اپنے گھروں سے محروم ہے, ان کی منزل سیریا نہیں ہے کم از کم. کیا ہونا چاہیے, کتنی بڑی ناکامی ہے وہاں پہ ریجیم کی؟
صحیح کہا آپ نے, آپ نے انٹروڈکشن میں بھی بالکل ایکسپلین کر دیا. یہ سیکنڈ ورلڈ وار کے بعد بہت سے ملک تھے جو آرٹیفیشلی کریٹ کیے گئے تھے, لیکن وہاں پہ ایک آرڈر تھا, سیریا ایک اسٹیبل سیکیور کنٹری تھا اور اس میں جیسی بھی حکومت کی ریجیم تھی لوگ خوشحال سے رہ رہے تھے. پھر آپ نے فیصلہ کیا کہ وہاں پہ ویسٹرن اسٹائل ڈیموکریسی ہونی چاہیے, آلٹر نیشن ہونا چاہیے, حافظ الاسد کو نکلنا چاہیے کیونکہ وہ اسرائیل کو قابل قبول نہیں ہے, وہ سعودی کو قابل قبول نہیں ہے, یہ جو آرتھوڈاکس کنونشنل کنگڈمز ہیں ان کو قابل قبول نہیں ہے. تو وہاں پہ آپ نے ڈسٹربنس کی, اس کے ساتھ وہ کردش پرابلم ہے, اس کے ساتھ ترکی ہے جو آلریڈی آدھے سے زیادہ ترکی کے لوگ جرمنی میں فرسٹ فروار کے بعد ٹرانسفر ہو کے چلے گئے. تو آپ نے ان علاقوں کو ڈسٹرب کیا ہے, لیبیا میں یہی ایشر ہے, اب سینیگال اور چاد اور دوسرے علاقوں میں تو اکنامک مائگریشن ہے, لیکن یہ جو پولیٹیکل مائگریشن ہے اس میں بڑی حد تک ویسٹرن پاورز جو ہیں وہ ریسپانسیبل ہیں اور انہوں نے وہ جو چینج لانا چاہتے تھے وہ بہت مختلف طریقے سے چینج لانا چاہ رہے ہیں, جو کمیونسٹ ورلڈ میں انہوں نے کیا ہے, ایسٹرن یورپ میں کیا ہے یا رشیا میں کیا ہے وہ بہت پیسفل تھا, لیکن جو مڈل ایسٹ میں کیا ہے وہ بہت اگریسو تھا اور وہ بہت یوز آف فورس کے ساتھ کیا ہے. تو اس کے کانسیکوینسز آپ ان کو بھگتنا پڑیں گے. جہاں تک آپ نے ذکر کیا کہ یہ بالکان کی اسٹیٹس ہیں, تو بالکان کی چھوٹی چھوٹی اسٹیٹس ہیں, میکڈونیا ہے, البینیا ہے, گریس ہے, یہ برداشت نہیں کر سکتے 3 لاکھ مائگرینٹس. تو فائنلی ان کو مین لینڈ یورپ میں جانا پڑے گا جہاں پہ وہ لوگ ابزارو ہوں گے. تو پولیٹیکل مائگریشن کو ڈیل کرنے کے لیے پولیٹیکل ریزولوشن بہت ضروری ہے, اور وہ اس وقت تک نہیں آئے گا جب تک اس سنچری کا پیرامیٹر آپ نہیں فیصلہ کریں گے کہ آپ کیپٹلزم چاہتے ہیں, آپ کو ڈیموکریسی چاہتے ہیں, آپ کو فریڈم آف اسپیچ چاہتے ہیں, آپ کو فریڈم آف لائف چاہتے ہیں. اگر چاہتے ہیں تو پھر اس کے لیے آپ ایک مارشل پلان لے کر آئیں, ان ملکوں کو انیبل کریں, ان ملکوں کو مدد کریں, پھر وہ عجیب کا اشر آپ نے دیکھا ہے, سیریا کا دیکھا ہے, بحرین میں آپ نے دیکھا ہے, اب کویت میں سمجھتا ہوں بہت جلدی اس زمرے میں آنے والا ہے, لیبیا جیسے
پیٹرول ڈالر کی کنٹری کا حشرہ میں دیکھا ہے. میں سمجھتا ہوں یہ پولیٹیکل پرابلم کو یونائٹیڈ نیشن کے لیول پہ یا میڈیٹیرین بیسن ٹریٹی کے لیول پہ ملٹی لیٹرل فورم میں ڈسکس کرنا چاہیے اور کنٹریز کو اسٹیبلائز کرنے کی کوشش کرنی چاہیے, ڈی اسٹیبلائز نہیں کرنا چاہیے.
بہت شکریہ مشتاق احمد میر صاحب, فارمر امبیسڈر, ایکسپرٹ مڈل ایسٹ افیئرز اور مشرق وسطی کے کئی ممالک میں آپ پاکستان کے لیے خدمات انجام دے چکے ہیں, آپ کا بہت شکریہ. زبیر اقبال صاحب ہمارے ساتھ موجود ہیں, مڈل ایسٹ ایشوز کے ایکسپرٹ, فارمرلی ایسوسیٹیڈ مڈل ایسٹ انسٹیٹیوٹ کے ساتھ واشنگٹن بیسڈ تھنک ٹینک ہے, اور بیرسٹر امجد ملک صاحب نے ہمیں جوائن کیا ہے, چیئر ہے ایسوسی ایشن آف پاکستانی لائرس کے, ہیومن رائٹ ایکٹیوسٹ ہیں اور ان ایشوز پہ نیشنل سیکورٹی ایشوز جو ہوتے ہیں ان پہ ان کی نظر ہے. زبیر اقبال صاحب, اگین پہلے پولیٹیکل اینگل پہ آتے ہیں, پھر یہ جو ہیومن کرائسس ہے اس پہ آتے ہیں, کون اس کا ریسپانسبل ہے اتنی بڑی مائگریشن کا, ترک وطن کا؟
دیکھیں یہ بہت مشکل سا سوال ہے, میں اس کا جواب سب اسی طریقے سے دے سکتا ہوں
جی,
کہ اس کی وجوہات کیا تھی. اس کی بیسک وجہ یہ تھی کہ جب تک سیریا میں یہ امید رکھی جاتی تھی کہ شاید کسی قسم کی رپروشمنٹ پیدا ہو جائے, تو بہت سے لوگ, خاص طور پہ ان میں پڑھے لکھے لوگ اور وہ لوگ جو گورنمنٹ کے ساتھ تھے
جی,
وہ وہاں پر رہنے کے لیے تیار تھے. لیکن جیسے ہی یہ امید ختم ہوئی اور اس کے ساتھ ساتھ پولیٹیکل انسٹیبلٹی اور بڑھ گئی اور وہاں کی اسد گورنمنٹ جو ہے, اسد گورنمنٹ کی جو کمزوریاں پیدا ہونی شروع ہو گئیں, اس کے بعد بہت سے لوگ جو اس کو سپورٹ کرتے تھے یا اس کے ساتھ رہنے کے لیے تیار تھے, وہ وہاں سے چھوڑنے کے لیے تیار ہو گئے. اس کے ساتھ ساتھ دیکھنا یہ ضروری ہے کہ اس سے پہلے ہی وہ 4 million سیریز جو تھے وہ ملک سے باہر تھے ریفیوجیز کے طور پہ, ان میں 2.2 million سے زیادہ تو صرف ترکی میں ہیں, لبنان میں ہیں, جارڈن میں ہیں, لیکن یاد رہے کہ ترکی کے دوسرے ممالک میں ان کو امپلائمنٹ کی اپرچونیٹیز نہیں ہیں, وہ امپلائمنٹ میں نہیں آ سکتے. تو اس لیے یہ نیا ریلا جو شروع ہوا, اس یہ دوسرے ان لوگوں کے ساتھ شامل ہو گیا جو ان تینوں ممالک سے نکل کر جا رہے تھے, کیونکہ وہاں پر ریسورسز نہیں تھی, یونائٹیڈ نیشنز کے پیسے نہیں تھے, اور اس کی وجہ سے بہت سے ریفیوجیز تھے ان کی کنڈیشن اور خراب ہوتی چلی جا رہی تھی. تو یہ نیچرل سی بات تھی کہ اس قسم کا ریسپانس جو ہوگا اور وہ مغرب کی طرف چلیں گے. بات یہ آ جاتی ہے کہ یورپ اتنا فلیٹ فوٹڈ کیوں نکلا, وہ اس قابل کیوں نہیں تھا کہ وہ اس کو اینٹیسپیٹ کرتا اور کنٹرول کرنے کی کوشش کرتا. یہ ایک بہت بیسک پرابلم ہے جو پولیٹیکل بھی ہے اور اسٹریٹجک بھی ہے. پولیٹیکل اس لیے ہے کہ یورپین یونین اتنی مضبوط نہیں جتنی کہ لوگ امید رکھتے تھے, اور اسٹریٹجک پرابلم یہ ہے کہ یورپین یونین کے اندر کسی قسم کا کوئی اسٹرکچر پیدا نہیں کیا گیا تھا جو اس قسم کی موومنٹ جو ہے, ہیومن موومنٹ, اس کو کنٹین یا کنٹرول کر سکے. اب ضروری یہ ہے کہ وہاں پر کسی نہ کسی طریقے سے ایک بیسس بنائی جائے جس کی بیسس پر تمام کے تمام ممالک شامل ہوں, اور ایک کوریڈور بنایا جائے جو کوریڈور کے تھرو لوگوں کو لیا جائے اور ان کو پھر تمام ممالک میں جہاں وہ جانے کے قابل ہیں یا جانا چاہتے ہیں ان کو وہاں پر اکوموڈیٹ کیا جائے.
ٹھیک ہے, صرف اکوموڈیٹ یا پھر ان کی ریپیٹریشن کے لیے بھی کوئی لائحہ عمل ہونا چاہیے, کیونکہ آپ اکانومسٹ بھی ہیں, یورپ کی اکانومی ہم نے دیکھا ہے کہ اس نے اسٹرگل کیا ہے, تو پھر پوری دنیا کی اکانومی جو ہے وہ بھی اسٹرگل کرتی نظر آئی ہے, تو کیا پھر ان کی واپسی کے بھی پلانز ہونے چاہیے اور اس میں یو این کون بورڈ؟
یہی تو سب سے بڑی مشکل ہے
جی.
واپسی کے پلان کے لیے آپ کو مڈل ایسٹ کے اندر سولوشن پیدا کرنا ضروری ہوگا. یہ ضروری ہوگا کہ سیریا کے اندر امن و امان پیدا ہو اور ایک ریپرزینٹیو قسم کی گورنمنٹ پیدا ہو. اگر آپ وہ کرنے کے لیے تیار نہیں ہیں تو یہ لوگ جو چھوڑ کے جا رہے ہیں واپس نہیں آئیں گے.
ایگزیکٹلی, اور یہ ہمارے لسنرز کو بھی یہ سمجھنے کی ضرورت ہے کہ ایک بہت بڑا انسانی بحران ہے, لیکن اس کے اندر مزید بدقسمتی یہ ہے کہ جو ہیومن ٹریفکنگ کے اندر انوالو نیٹ ورکس ہیں وہ بھی اس سے استفادہ کر رہے ہیں, اور مختلف ملکوں سے بشمول پاکستان کے بہت سارے لوگ انہیں بارڈرز رخ کر رہے ہیں, اور وہ اسی سیرین امیگرنٹس کی قطار میں کھڑے ہو کے اپنے لیے یورپ میں داخل ہونے کے راستے تلاش کر رہی ہیں. ہمارے ساتھ ہیں یورپ سے بیرسٹر امجد ملک صاحب. ملک صاحب, آپ ہمیں بتائیے گا کہ یورپی ممالک نے سنا ہے بہرحال ایک ہمدردی کی ویو, خاص طور پہ اس بچے کی تصویر کے بعد جو آئی ہے, اپنے گھر اپنے دروازے وہ کھول دیے ہیں امیگرنٹس کے لیے. آپ ہمیں بتائیے گا کہ اس وقت وہاں پہ کیا صورتحال ہے, جنیوا کنونشن کے تحت حکومتوں کی کیا ذمہ داری ہے, اور شہری کس طریقے سے ان امیگرنٹس کو لے رہے ہیں؟
جی بہت شکریہ آصف صاحب. میرے خیال میں اعلان کی جو فوٹوگرافس ہے سوشل میڈیا کے آنے کے بعد,
جی ہاں,
امیگریشن اور یہ جو مائگریشن ہے یہ کے اوپر تو پورا رخ ہی بدل گیا ہے.
صحیح,
جو ہیومنٹیرین فیکٹر ہے وہ پلے ان کیا ہے, اور لوگوں نے اپنی حکومتوں کو ان کے مائنڈ سیٹ کو بدلنے میں کافی مدد کی ہے. پہلے نام سننا جو گوارا نہیں کرتے تھے, اب وہ لوگوں کو ان پٹ کو لینے کے لیے تیار ہو رہے ہیں, یا मिलिटरीली भी अपनी फौजें भेजने के लिए तैयार हो रहे हैं कि वहाँ पे रूट कॉज को खत्म किया जाए ताकि इस बढ़ते हुए इन्फ्लक्स को रोका जा सके।
सही।
मैं भी मेन मसले की तरफ आऊंगा कि अगर जब तक आप वहाँ पे जो जहाँ पे आप जा रहे हैं, जहाँ पे मिलिटरी एक्शन ले रहे हैं स्पेशली आईएसआईएस के खिलाफ, जब तक वहाँ पे आप रिपेट्रिएशन का कोई रास्ता नहीं बनाने के लिए तैयारी करेंगे तो ये लोग जो आएंगे ये वापस नहीं जा सकेंगे। इसमें यूनाइटेड नेशन का रोल बहुत इंपॉर्टेंट है कि वो मेक श्योर करे कि वो जो अपनी ऑब्लिगेशन है, नेशनल जो सिक्योरिटी काउंसिल की ऑब्लिगेशन है कि ये जो अनअफेक्टेड लोग हैं 4 मिलियन के करीब, इनको प्रॉपरली इनके हाउसिंग और इनको जो डेस्टिट्यूशन है उनसे बचाया जा सके, टॉर्चर से बचाया जा सके, और जिस तरह की हम हाल देख रहे हैं तस्वीरों में या रिपोर्ट में उससे बचाया जा सके, और सेकेंडली उसका कोई वायबल हल निकाला जा सके, और जब तक हल नहीं निकलता तब तक टेम्परेरी अरेंजमेंट्स कैसे हों, लोग उसमें अपना हिस्सा डालें। जाहिर है कोई भी एक मुल्क जो है इस इन्फ्लक्स को सहार नहीं सकेगा।
सही। तो अच्छा मलिक साहब, खासतौर पे अगर आप मुस्लिम वर्ल्ड से अगर एनालिसिस या रिएक्शन अगर आएगा तो वो ये कहेंगे कि ये जो पॉलिटिकल वहाँ पे अनरेस्ट है इसको काज किया है अमेरिका ने, यूरोप ने, और उसकी अब जो पॉलिटिकल कास्ट है वो उनको देनी चाहिए, इमिग्रेंट्स के लिए रास्ते खोलने चाहिए हैं, ये किस हद तक दुरुस्त होगा और कितनी ऑब्लिगेशन है यूरोपीय ममालिक की कि वो इनके लिए अपने आप घर खोलें और रास्ते खोलें अपने मुल्कों के?
देखिए अंडर द लॉ यूरोपियन जो कंट्रीज हैं इंक्लूडिंग अमेरिका, ये ड्यू टू द सिग्नेटरी ऑफ द यूरोपियन जो जिनेवा कन्वेंशन है, ये दे आर ड्यूटी बाउंड टू प्रोटेक्ट दोज पीपल हु आर अफेक्टेड। एंड सेकेंडली जहां भी आप रिजीम चेंज या बेहतर जमहूरियत लाने के लिए जाते हैं तो समटाइम्स आपके बॉर्डर नहीं मिलते होते, तो वो लोग जो विक्टिम्स होते हैं वो आपके घर नहीं आ सकते। लेकिन इस सूरत हाल में सिचुएशन डिफरेंट है, जो यूरोपियन बॉर्डर है उसके जरिए से लोग यूरोप के रास्तों से यूरोप में पहुंचना शुरू हो गए हैं, जो कि तभी ये लम्हा फिक्रिया बनता है कि जहां आप कार्रवाई करने जा रहे हैं उन अफेक्टीज जब वो आपके घरों में घुसाएंगे तो आप उनको ना कैसे करेंगे, क्योंकि उनके घरों में तब्दीली लाने वाले तो आप खुद हैं। तो इसीलिए यूनाइटेड नेशन का फोरम मेरे ख्याल में बेहतरीन है कि नॉट ओनली कि वो सीरिया में बेहतरी लाने के लिए कोशिश करे, मिलिटरी स्ट्राइक के लिए आईएसएस को खत्म करने के लिए एक ज्वाइंट फोर्स और ज्वाइंट एक कम्बैटिंग फोर्स का इनकार करें, और साथ साथ जो लोग अफेक्ट होंगे उनके लिए टेम्परेरी मेजर्स और इन द लॉन्ग टर्म मेजर्स की वो अपने अपने घरों में जल्दी जा सके वापस लाएं। अफगानिस्तान की अगर सूरतेहाल आप सामने रखें, अफगानिस्तान का बॉर्डर अमेरिका से मिलता नहीं था, तो शायद आधा अफगानिस्तान अमरीका में होता।
जी बहुत शुक्रिया आपका बैरिस्टर अमजद मलिक साहब, आपने हमें ज्वाइन किया है। हमारे साथ रहिएगा ज़ुबैर इकबाल साहब। आखिरी हमारा जो सेगमेंट है प्रेसिडेंट बराक ओबामा, उनकी मुलाकात सऊदी फरमा रवा के साथ, सऊदी शाह के साथ, मिडल ईस्ट के क्राइसिस पे बात हुई है, ईरान के बारे में इत्तला आ रही है कि उन्हें कॉन्फिडेंस में लिया गया है और उन्होंने इसको इंडोर्स किया है, ईरान पर होने वाली तौसीक को एक बड़ी डिवेलपमेंट है, इस पर आपका एनालिसिस लेते हैं एक ब्रेक के बाद। प्रोग्राम जहानंग में आपका खैर मकदम। असद हसन आपकी खिदमत में हाजिर है और अरसलान शरीफ और गुल रुख हमारी प्रोड्यूसर्स हैं, जैक्सन विड्स और मिस्टर जुअर ने इंजीनियर्स हैं। आखिरी सेगमेंट हमारा दो डेवलपमेंट्स हैं, सऊदी फरमारवाज शाह सलमान उनका वाशिंगटन का दौरा, सदर बराक ओबामा के साथ तफसीली मुलाकात, और इसी में हम जायज़ा लेंगे कि मशरक़ की सूरत हाल पर दोनों रहनुमाओं का तबादला ख्याल। सेगमेंट में हमें ज्वाइन किया है चौधरी नुमान जफर ने, एक्सपर्ट इंटरनेशनल सिक्योरिटी, इस वक्त सऊदी अरेबिया से हमारे साथ मौजूद है, और ज़ुबैर इकबाल साहब वाशिंगटन बेस्ड एनालिस्ट हैं। दोनों मेहमानों का एक बार फिर शुक्रिया। ज़ुबैर इकबाल साहब, हम कंटिन्यू अगर करें मशरक़ वस्ती की सूरत हाल से, सीरिया वाला क्राइसिस भी आपके सामने है, जब दोनों रहनुमाओं ने मशरक़ वस्ती की सूरत हाल पर बात तो की होगी तो यकीनन ये सीरिया वहाँ पे तारकीन वतन का मसला, सदर बशार अल असद की हुकूमत, उनका रिजीम, ये सब जेर बहस आए होंगे, कितना दबाव अब बढ़ सकता है उनके ऊपर, सदर असद के ऊपर, पिछले सेगमेंट को भी आपने सामने रखी है, और मज़ीद ये कि मशरक़ वस्ती के अंदर मज़ीद वो क्या इश्यूज़ हैं जिन पे दोनों मुल्कों ने एक दूसरे के साथ इंगेज किया होगा, नेगोशिएट किया होगा?
एक्चुअली ये बड़ी वाइड रेंजिंग किस्म की डिस्कशन थी जिसमें सिर्फ सीरिया ही नहीं बल्कि उसके साथ साथ यमन
यमन है
और लीबिया और इराक की बातें देखी गई और उसके साथ साथ ईरान की इन्वॉल्वमेंट को भी देखा गया कि किस हद तक ईरान एक नेगेटिव रोल प्ले कर रहा है या आइंदा पॉजिटिव रोल प्ले कर सकता है। ऐसी कंडीशन में जाहिर है कि दो ममालिक जो हैं उनके इंटरेस्ट कन्वर्ज तो करते हैं लेकिन कुछ इलाकों में डाइवर्जेंस है और इसी वजह से जो डिस्कशन बहुत जरूरी थी और बहुत अहम थी। जैसा हमें मालूम हुआ है उसके तहत जहां तक सीरिया का ताल्लुक है उसमें कुछ हद तक डिसएग्रीमेंट पाया जाता है वो इसलिए कि जहां तक सऊदी अरेबिया का ताल्लुक है और जो सऊदी अरेबिया एक किस्म की लीडरशिप रोल में देख रहा है कि वहां पर असाद गवर्नमेंट को कोई हक हासिल नहीं है, वो असाद गवर्नमेंट को खत्म कर देना चाहते हैं और उसकी जगह पे एक नई रिप्रेजेंटेटिव गवर्नमेंट को रिप्लेस करना चाहते हैं। जहां तक मगरबी इंटरेस्ट का ताल्लुक है वो डिसरप्शन नहीं चाहते, वो ग्रेजुअली अकोमोडेशन चाहते हैं जिसमें के असाद गवर्नमेंट का भी एक रोल हो। अब ये एक डिफरेंस ओपिनियन है और उसके साथ साथ एक आम जो प्रॉब्लम आ जाती है वो है कि यमन में सऊदी अरेबिया और सऊदी अरेबिया की जो रीजनल कोलिशन है उसका क्या रोल है और किस हद तक वो उस रोल को उसको सपोर्ट अमेरिका से मिल सकती है। ये एक पॉजिटिव किस्म की डेवलपमेंट है जिसके ऊपर होपफुली काम चलता रहेगा लेकिन इसके साथ साथ जरूरी ये है और ये एक फोकस किया गया था सऊदी अथॉरिटीज ने ये डिमांड किया है कि अमेरिका अपना न्यू फाउंड इन्फ्लुएंस इस्तेमाल करे ताकि ईरान अपनी जो नई रिसोर्सेज उनको मिल रही हैं उनको नेगेटिव तौर पे इस्तेमाल ना करे बल्कि इस रीजन में एक किस्म की पॉजिटिव एनवायरनमेंट पैदा किया जा सके ताकि पीसफुल सॉल्यूशंस पॉसिबल।
जी नुमान जफर साहब, माइक आपके पास है, आपके पास तकरीबन 3 मिनट हैं, दोनों डेवलपमेंट्स का जायज़ा लीजिएगा कि मशरक़ वुस्ता पे क्या बात हुई होगी और ईरान के बारे में जो इत्तलात आ रही हैं कि सऊदी अरेबिया ने शायद सऊदी अरेबिया की जो तशवीश है न्यूक्लियर डील पे उसको दूर कर दिया गया है और अब वो इसकी तौसीक कर रहे हैं या इसकी हिमायत कर रहे हैं समझौते की।
जी ये तो एडिशनल सिक्योरिटी के हवाले से देखा जाए तो ये बहुत अहम डेवलपमेंट है क्योंकि अगर आप देखें तो जो दो बहुत अहम मामलात है जिनके ऊपर यूएस और सऊदी अरेबिया के दरमियान डिसएग्रीमेंट पाया जाता था उसमें एक सबसे बड़ा मसला ये जो न्यूक्लियर एग्रीमेंट हुआ था ईरान के साथ एक वो था, दूसरा जो मतलब मामला था ये जो सीरिया के अंदर सऊदी गवर्नमेंट चाहती थी कि किसी तरीके के साथ असद गवर्नमेंट को हटाया जाए उसमें इतना एक्टिवली पार्टिसिपेट नहीं किया यूएस गवर्नमेंट ने, तो ये दो पॉइंट्स है जिसके ऊपर इनके इख्तलाफात पाए जाते थे। और उसके बाद आपने देखा कि उसके बाद जब कैंप डेविड में मुलाकात हुई खलीजी ममालिक के जो लीडर्स गए उसमें किंग जाना था लेकिन नहीं गए और अपनी नाराजगी शो करने के लिए उन्होंने अपने बेटे को और जो वली अहद उनको भिजवाया, इसी वजह से कि ये क्योंकि आपको याद होगा ये मई का वाकया है और जून के अंदर ये होना था लेकिन बहरहाल वो हो गया। अब उनको ये यकीन दिलाया जा रहा था काफी अरसे से और अब उनको ये बात जो फ्राइडे को जो इनकी मीटिंग हुई है उसमें अच्छे तरीके से यकीन दिलाया गया कि उनकी ये जो एग्रीमेंट हुआ ईरान के साथ ये अब जो है ईरान अपने मजमू मकासद के लिए इसको इस्तेमाल नहीं करेगा बल्कि उसको मजबूर किया जाएगा कि वो खित्ते में तामीर और तरक्की पर तवज्जो दे और लोगों और जब शामिल किया जाएगा उसको स्ट्रीम लाइन के अंदर तो वो खित्ते में एक अहम तामीरी रोल प्ले करेगा। तो मेरा ख्याल है अब वो जो इनके एम्बेसडर साहब का बयान आया है कि हम अब इस चीज पे खुश हैं कि जो हमें यकीन दिलाया गया है और ये भी यकीन दिलाया गया है कि हम इस पे चेक रखेंगे ईरान की एक्टिविटीज के ऊपर कि वो खित्ते में अब जो है किसी भी गैर तामीरी चीज में शामिल ना हो, तो मेरा ख्याल है अभी एक अच्छी चीज है इसमें जब सब शामिल हो जाएंगे तो ये अच्छी चीज होगी। दूसरी जो एक अहम चीज है जो मेरा ख्याल इस मीटिंग में अमेरिकन गवर्नमेंट ने डिमांड की है वो यमन के हवाले से है कि यमन में एक ह्यूमैनिटेरियन कॉरिडोर दी जाए ताकि ह्यूमैनिटेरियन एड पहुंचाई जाए क्योंकि रिसेंट जो डेवलपमेंट्स हो रही है वो कुछ डिस्ट्रक्टिव सी थी, 45 जो ट्रुप्स का मारा जाना यूएई के और आज सुबह या कल रात को जो दूसरे पहले नहीं 5 जो ट्रुप मारे गए हैं तो ये एक तरह से हालात कुछ खराब होते जा रहे हैं लेकिन वहाँ पे जो लोकल लोग हैं वो ह्यूमैनिटेरियन उनके हालात बहुत खराब हैं, ह्यूमैनिटेरियन कोई कॉरिडोर है नहीं कि उनको चला जाए, तो ये भी एक मेरा ख्याल ये इन्होंने अच्छी चीज डिस्कशन हुई अगर सारे मामला के हल कर लेते हैं
तो बड़ी कामयाबी होगी।
یہ کامیابی ہوگی میرے خیال میں.
جی زبیر اقبال صاحب, صرف 10 سیکنڈ میں, یہ دورہ جو بظاہر خلیج پیدا ہوئی تھی ایران کے نیوکلیئر کے معاملے پہ, سیریا کی سچویشن پہ, اس کو کم کرنے میں کامیاب رہا ہوگا؟
یقین. اب دیکھیے, امید یہ رکھنی چاہیے کہ آئندہ کیا ہوتا ہے, لیکن ایک فاؤنڈیشن بن چکی ہے اور اس فاؤنڈیشن پہ اب کام ہو سکتا ہے.
بہت شکریہ جناب زبیر اقبال صاحب, آپ نے ہمارے لیے وقت نکالا. چودھری نعمان ظفر, آپ کے بھی ہم مشہور ہیں کہ آپ ہمارے ساتھ رہے. اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام سامعین اپنے اختتام کو پہنچتا ہے. سامعین اور ناظرین دونوں, آج کے اس پروگرام کے لیے ہمارے پروڈیوسر تھے ارسلان شریف اور ان کے ساتھ ہیں گل رخ, ہمارے انجینئرز ہیں جیکسن ویٹس اور مسٹر زویر نک. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.